کل میں نے عرض کیا تھا کہ تقویٰ کی برکت سے اللہ سے ڈرنا اور تقویٰ اختیار کرنا یہ اللہ تعالیٰ نے فرض فرمایا، اور تقویٰ حاصل کرنے کا طریقہ اللہ والوں کی صحبت اور اللہ سے ڈرنے والوں کے ساتھ رہنا کل میں مضمون بیان کر چکا ہوں۔ آج یہ بیان کرنا چاہتا ہوں کہ تقویٰ سے فائدہ کیا ہے۔ اگر کوئی نفس کی غلامی نہیں کرتا، نفس و شیطان کی غلامی چھوڑ کر اللہ تعالیٰ کی مرضی پر چلنا اور اللہ تعالیٰ سے ڈرنا، اس کا فائدہ کیا ہے؟ آج اس کے پانچ فائدے بیان کر رہا ہوں۔ نمبر ایک، جو گناہوں سے بچتا ہے، اللہ سے ڈرتا ہے، تقویٰ اختیار کرتا ہے، سب سے پہلا انعام اس کو یہ ملتا ہے کہ اس کے قلب کو اللہ تعالیٰ سکون و چین عطا فرماتے ہیں۔ آپ حضرات بتائیے کہ کوئی شخص ایسا ہے اس مجلس میں جو یہ چاہتا ہو کہ اس کا دل پریشان رہے؟ اگر کسی کا دل چاہتا ہو تو ہاتھ اٹھاؤ بھائی۔ تو کوئی شخص چاہتا ہے کہ ہم پریشان رہیں؟ بے چینی اور پریشانی کا کوئی طالب اگر ہو تو بتاؤ، ہاتھ اٹھاؤ بھائی۔ تو میں آپ کے دل کے چین کا نسخہ اور تدبیر بیان کر رہا ہوں کہ اللہ تعالیٰ کے ذکر کا ایک حق تقویٰ بھی ہے۔ اللہ کے ذکر کی برکت سے قلب کو چین ملتا ہے۔ الا بذکر اللہ تطمئن القلوب، اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ تم اپنے دل کے چین کو، اے انسانوں، اے ایمان والوں، اور اے انسانوں، تم دل کے چین کو کہاں تلاش کرتے ہو؟ مجھ کو چھوڑ کر گناہوں میں تلاش کرتے ہو؟ وی سی آر میں، سینما میں، ٹیویوں کے دیکھنے میں، گناہوں میں تلاش کرتے ہو کہ وہاں مجھ کو چین ملے گا؟ بہت بڑے عالم محدث مولانا اسد اللہ صاحب رحمت اللہ علیہ، مظاہر العلوم میں وہ بہت بڑے محدث تھے، فرماتے ہیں، ان کا ایک شعر یاد آیا کہ عشق بتا میں اسود کرتے ہو فکر راحت، عشق بتا میں اسود کرتے ہو فکر راحت، یعنی حسین اور خوبصورت شکلوں کی تلاش میں تم آرام تلاش کرتے ہو۔ اسد ان کا نام تھا، تخلص تھا، مگر بہت بڑے عالم، جتنے علماء پرانے ہیں سب ان کو جانتے ہیں، میرے شیخ کے بھی استاد تھے، مظاہر العلوم میں محدث تھے، حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے خلیفہ تھے۔ ان کا شعر ہے، فرماتے ہیں، عشق بتا میں اسعد کرتے ہو فکر راحت، حسینوں کے چکر میں، لڑکا ہو یا لڑکی، اس چکر میں تم دل کا آرام تلاش کرتے ہو۔ ہاں، پہلا مصرع ہے، یہ ابھی دوسرا واقعی ہے، عشق بتا میں اسعد کرتے ہو فکر راحت، اب دوسرا سنیے، دوزخ میں ڈھونڈتے ہو جنت کی خوابگاہیں، کاش کہ اللہ تعالیٰ ہم سب کو اس کی فہم عطا فرمائے کہ خدا تعالیٰ کو ناخوش کر کے کوئی بندہ زمین پر خوش نہیں رہ سکتا، اس آسمان والے کو ناخوش کر کے۔ میں حکیم بھی ہوں، میرے پاس ایسے نوجوان مریض آتے رہتے ہیں جو گناہوں کی زندگی سے تنگ آ کر اور اپنی پریشانی بیان کرتے ہیں، نیندیں اڑی ہوئی ہیں۔ آج میری عمر 65 ہو گئی، 65 تو اردو ہے مگر پنجابی زبان بول رہا ہوں، 65 یعنی 65 سال کی، مجھ کو کوئی مریض ایسا نہیں ملا जिसने ये कहा होता कि गुनाहों से मुझे सुकून मिला है, मुझे अच्छी नींद आ रही है, 100% मरीज मेरे पास इस बार सफेद हो गए, 100% ऐसे लोग आए जिन्होंने कहा कि मैं अल्लाह की नाफरमानी और गुनाहों में मुब्तला हूँ, जिसकी वजह से मेरी नींद सही नहीं, मुझे चैन नहीं, मेरा दिल कमजोर हो गया, मुझे सर में दर्द रहता है, मेरी जिंदगी तबाह हो रही है। यानी किसी एक शख्स ने भी नहीं कहा, वही अल्लाह ताला का इरशाद पाक वमन अरज़ाहन ज़िक्री, जिसने हमको भुलाया, अल्लाह ताला फरमाते हैं जो हमको छोड़कर गुनाह में चैन तलाश करेगा, वइन्न लहू मईशतन ज़ंका, उसकी जिंदगी को हम दुनिया ही में तल्ख कर देंगे। आप बेवकूफ लोग समझते हैं कि दोज़ख तो उधार है, नकद आया गुनाहों का मजा ले लो। दोस्तों, दोज़ख दो है, एक तो दोज़ख है आसमान के ऊपर, एक दुनिया ही में खुदा नाफरमान और गुनहगार को दोज़खी जिंदगी देता है, बेचैनी परेशानी की, मौत की तमन्ना करते हैं कि काश कि मुझे मौत आ जाती। जब गुनाहों से चैन नहीं पाते तो कहते हैं कि मौलाना मौत खुदकुशी कर लो। मैं उनसे एक शेर अर्ज करता हूं कि अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, और मर के भी चैन न पाया तो किधर जाएंगे। मुझे ढाका में एक शेर सुनाया था, बाद लोग कहते हैं अरे मियां पता नहीं दोज़ख है जन्नत है या नहीं है, मजा ले लेने दो। उसने मुझे एक शेर सुनाया कि जैसी करनी वैसी भरनी, ना माने तो मर के देख, दोज़ख भी है जन्नत भी है, ना माने तो मर के देख, और जैसी करनी वैसी भरनी, ना माने तो करके देख, जैसी करनी वैसी भरनी, ना माने तो करके देख, और दोज़ख भी है जन्नत भी है, ना माने तो मर के देख। तो तकवा की बरकत से जो शख्स गुनाह से बचता है, तकवा की बरकत से उसके कल्ब को नंबर एक इनाम क्या मिलता है, चैन, दिल का चैन, सुकून, आराम से सोता है, कोई खौफ नहीं उसको। और जो गुनाह की आदत है उसको तीन खौफ हर वक्त रहता है। नंबर एक, कल भी बता चुका हूं, कोई मेरे गुनाह को देख न ले, जान न जाए। नंबर दो, अल्लाह के गजब और लानत उसके दिल पर हर वक्त परेशानी। नंबर तीन, जिसके साथ गुनाह कर रहा है कहीं उसके घर वालों को पता न चल जाए, इंतकाम न ले, बदला न ले, पिटाई न हो जाए, रुसवाई न हो जाए, हर वक्त। यह है मईशतन ज़ंका की वो तफसीर जिसको हकीम उम्मत मुजद्दिद मिल्लत थानवी रहमतुल्लाह अलैह ने फरमाया। तो पहला इनाम तकवा का क्या है भाई, दिल का चैन, सुकून, कल्ब। जो भी अल्लाह को खुश रखेगा, आसमान वाले को अल्लाह ताला उसको जमीन पर खुश रखने की जिम्मेदारी की फलक कबूल फरमाते हैं। और जिन्होंने चोरी छुपे गुनाह नहीं छोड़ रहे हैं, उनके उनसे पूछ लो कुरान शरीफ उनके सर पर रखकर कि वो चैन से हैं या परेशान। नंबर दो इनाम क्या है, ला इलाहा इल्लल्लाह, कहां से आवाज आ रही है भाई, जरा आहिस्ता आहिस्ता बोलिए आप हजरात, आवाजें मस्जिद तक आ रही हैं, तकरीर में खलल न डालिए, आहिस्ता आहिस्ता बात कीजिए। नंबर दो इनाम क्या है, वो नंबर दो इनाम वो है कि जिसको आप हम सब चाहते हैं, वो क्या है, आप सब चाहते हैं कि हमारा सब काम में आसानी हो या मुश्किल चाहते हो,
आसानी।
आप लोग चाहते हैं कि मेरी बेटी की शादी जल्दी हो जाए, रिश्ता अच्छा लग जाए, चाहते हैं कि रोजी का सिलसिला लग जाए, यानी हर काम में आसानी हो, या आप लोग मुश्किल चाहते हैं। अल्लाह ताला इरशाद फरमाते हैं, उमें ये तकिल्लाह ये जाल्लहु मिन अम्रिही युसरा, जो तकवा से रहता है, गुनाहों से बचता है, अल्लाह ताला उसके सब काम को आसान फरमा दे। तो आसानी का नुस्खा क्या है, गुनाह छोड़ देना। और मुसीबत से जल्द निकलना चाहते हैं या देर से, अल्लाह ताला इरशाद फरमाते हैं वमन यत्तकिल्लाह यजअल लहु मखरजा, हम उसको जल्द मुसीबत से निकाल देते हैं। जो तकवा से रहता है, गुनाह से तौबा करता है, कभी अगर कभी खता हो भी जाए तो जो तौबा कर ले तो वो भी मुत्तकी है। حکیم الامت تھانوی فرماتے ہیں تقوی ایسا آسان جیسے باوضو رہنا. ایک شخص کا وضو ٹوٹ گیا پھر وضو کر لیا باوضو ہو گیا یا نہیں؟ اگر کبھی خطا ہو گئی تو دو رکعت توبہ پڑھ کے اللہ سے خوب رو لو, متقی ہو گیا. ہم نے طے کی اس طرح سے منزلیں, ہم نے طے کی اس طرح سے منزلیں, گر پڑے, گر کر اٹھے, اٹھ کر چلے. یہ بہت بڑے ولی اللہ کا شعر پیش کر رہا ہوں. مولانا شاہ وسیع اللہ صاحب رحمۃ اللہ علیہ حکیم الامت تھانوی کے خلیفہ تھے رحمۃ اللہ علیہ, الہ آباد, وہ یہ شعر پڑھا کرتے ہیں کہ تقوی کے معنی نہیں کہ اس سے کبھی خطا ہی نہ ہو, خطا ہو جائے تو خطا پر قائم نہ رہو, گٹر میں گر گئے تو گٹر میں پڑے نہ رہو, جلدی سے نکل کے کپڑا بدلو, عطر لگاؤ, بدبو گٹر کی غلاظت نجاست سے جلدی سے پاک ہو جاؤ, خطا ہو جائے تو جلدی سے دو رکعت توبہ پڑھ کر اللہ کو راضی کرو, اتنا روئے کہ دل میں آواز آ جائے کہ بس معاف کر دیا. تو کہتے ہیں کتنا روئیں, کتنی دیر تک توبہ کریں, میں اس کی علامت پیش کرتا ہوں. اتنا دو رکعت توبہ پڑھ کر رو سجدے میں کہ آپ کے آنسوؤں سے سجدے کی جگہ تر ہو جائے, اگر آنسو نہ نکلے تو رونے والوں کی شکل ہی بنا لو. اتنا بار بار کہو توبہ کرو کہ دل میں آواز آ جائے کہ اے میرے بندے میں نے تجھ کو معاف کر دیا. انشاءاللہ تعالی جو گناہوں کی آگ لگی ہوگی توبہ کی قبول کی علامت ہے, توبہ قبول ہو جانے کی علامت ہے, تو اس کے قلب میں جو گناہوں کی آگ تھی اس پر اللہ کی رحمت کا پانی پڑ جاتا ہے, دل کو سکون مل جاتا ہے. اچھا تو دیکھیے نمبر ایک انعام کیا ملا, دل کا سکون, نمبر دو اس کے سب کام آسان, نمبر تین مصیبت سے جلد نکلنا نصیب ہو جاتا ہے. اب چوتھا انعام کیا ہے, ہر شخص چاہتا ہے کہ میری روزی ہیں بڑی ہو جائے, زیادہ ہو جائے روزی, رزق. فرماتے ہیں وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, جو تقویٰ سے رہتا ہے اس کو میں ایسی جگہ سے روزی پہنچا دیتا ہوں کہ اس کا شان و گمان وہم گمان میں نہیں ہوتا. چھپر پھاڑ, اس کا نام چھپر پھاڑ کے دے دیتے ہیں, اچانک دے دیتے ہیں, انتظام ایسا ہوتا رہتا ہے. آپ کو حج میں ایسے ایسے غریب استاد ملیں گے جو قریشی پڑھاتے ہیں, لیکن ان کا انتظام کیسے ہوتا ہے, کوئی خواب میں اللہ دکھا دیتا ہے کہ میرے فلاں بندے کو حج کراؤ, چلے آ رہے ہیں شیخ صاحب, نہ جانے کیا سے کیا انتظام کر دیتے ہیں کہ جس سے اچانک روزی میں اللہ برکت دے دیتا ہے. پانچواں انعام کیا ہے کہ گناہ سے عقل میں خرابی آ جاتی ہے. اللہ پاک فرماتے ہیں جو تقوی سے رہتا ہے یہ جان ہمیں یہ تقی اللہ نہیں ان تتقل ان تتق اللہ یا ایھا الذین آمنوا ان تتق اللہ یجعل لکم فرقانا, ہم تمہیں ایک نور عطا کریں گے تقوی کی برکت سے, گناہ سے توبہ کرنے کی برکت سے, جس سے حق و باطل میں تمہیں تمیز نصیب ہو جائے گی, برائی بھلائی کا فرق کر لے گی. اور ایک بڑا انعام اور ہے جو سب کا سب انعام کا بڑا انعام کہ اللہ ایسے بندے کو اپنا ولی بنا لیتا ہے. جو تقویٰ سے رہتا ہے وہ اللہ کا دوست ہو جاتا ہے. اب آپ بتاؤ جو گناہ نہیں چھوڑتا وہ شیطان کا دوست رہتا ہے, تو آپ لوگ کس کے دوست بننا چاہتے ہو؟ اللہ تعالیٰ کے ولی بننا چاہتے ہو تو تمام گناہوں کو چھوڑ دینے کے لیے فکر کیجئے. اب گناہ کیسے چھوٹتے ہیں, حکیم الامت تھانوی مجدد ملت فرماتے ہیں کہ تین کام کر لو تو گناہ چھوٹ جائیں گے. تین کام, نمبر ایک ذرا غور سے سن لو, یہ آخری مجلس ہے, پھر نہ جانے ملاقات ہو کہ نہ ہو, غنیمت جان لو مل بیٹھنے کو, مبادہ پھر یہ وقت آئے نہ آئے. غنیمت جان لو مل بیٹھنے کو, مبادہ پھر یہ وقت آئے نہ آئے, کیا معلوم کہ اگلے سال کون زندہ رہتا ہے. اس سال ایک جوان حاجی میرے ساتھ حج کیا, عالم بھی تھے فاضل دیوبند مولانا نصیر صاحب, اور مجھے مکے شریف سے ٹیلی فون آیا کہ وہ اپنے گھر سے لکھنؤ جا رہے تھے, ٹرک سے ایکسیڈنٹ ہو گیا, ختم ہو گئے. حالانکہ اس سال میرے ساتھ ناشتہ کرتے تھے وہ مکے شریف میں. ان کے وہم گمان میں بھی نہیں تھا کہ اتنی کم عمری میں ہم اللہ کے یہاں چلے جائیں گے. موت سر پر کھڑی ہے, مال و اولاد تیری قبر میں جانے کو نہیں, مال و اولاد تیری قبر میں جانے کو نہیں, تجھ کو دوزخ کی مصیبت سے چھڑانے کو نہیں, جز عمل گور میں کوئی بھی تیرا یار نہیں, کیا قیامت ہے کہ تو اس سے خبردار. حکیم الامت فرماتے ہیں کہ اگر خدا دوزخ کا عذاب بھی نہ رکھتا, اگر خدا دوزخ نہ پیدا کرتا تو بھی جو اللہ عقل جو شریف بندے ہیں اللہ کے اچھے بندے ہیں وہ اللہ تعالیٰ کی تو اس خیال اس محبت کے حق کی وجہ سے ناراض نہ کرتے کہ اللہ نے ہمیں زندگی دی, ہماری آنکھ میں روشنی دی, ہم کیوں اس سے کسی کی بہو بیٹی کو دیکھیں. اگر خدا نہ مادرزاد اندھا پیدا کرتا ماں کے پیٹ سے تو کیسے نظر بازی ہوتی. تو حضرت کی علمت فرماتے ہیں کہ اگر دوزخ کا ڈنڈا نہ بھی ہوتا تو بھی اللہ کے اچھے بندے شریف بندے اللہ تعالیٰ کو ناراض نہ کرتے کہ میرا مالک, میرا احسان کرنے والا, میرا پالنے والا. دیکھو بیٹے دو قسم کے ہوتے ہیں, ایک لائق بیٹا, ایک نالائق بیٹا. نالائق بیٹا تو وہ ہے کہتا ابا ڈنڈا ماریں گے, لیکن لائق بیٹا جو ہے اگر ڈنڈا بھی ابا نہ مارے ہمیشہ انڈا کھلائے, لیکن لاکھ بیٹا کہتا ہے کہ میرا ابا کریم ہے, ڈنڈا تو نہیں مارے گا, لیکن مجھے شرم آتی ہے کہ ایسے پیارے ابا کو جو مجھ پر بچپن میں جس نے پالا میں اس کو کیسے ناراض کروں. تو فرماتے ہیں کہ علمت مجدد ملت مولانا اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ, گناہ چھوڑنے کا تین نسخہ اللہ کے ولی بننے کے لیے, گناہ چھوڑنے کی ہمت تین نسخہ. نمبر ایک, خود ہمت کیجیے. بتائیے کہ اگر کوئی پولیس کھڑی ہو اور وہ کہہ دے بندوق لی ہوئی کہ خبردار گناہ نہ کرنا, یا ایک شیر ساتھ میں ہو, شیر کہہ دے کہ دیکھو اس عورت کو مت دیکھنا, تو ہمت پڑے گی؟ شیروں کا ڈر ہے اور پولیس والوں کا ڈر ہے, اللہ آسمان والے سے ڈر کر گناہ کو چھوڑ. خود ہمت کرنا. نمبر دو, اللہ تعالی سے ہمت کی درخواست کرنا, ہو سکے تو دو رکعت نماز حاجت بھی پڑھ لیجیے. جہاں گردے کی پتھری کے لیے دعا ہوتی ہے, جہاں کینسر کے لیے دعا ہوتی ہے, جہاں خطرناک بیماریوں سے شفا کے لیے, وہاں نافرمانی کی شدید خطرناک کینسر سے کے لیے بھی دعا مانگو کہ اے خدا میری کوئی سانس آپ کی ناراضگی میں نہ گزرے, اس کے لیے ہمیں ہمت عطا کر دیجیے کہ میں آپ کو ناراض نہ کروں. دو نسخہ ہو گیا. نمبر تین, اللہ کے خاص بندوں سے ہمت کی درخواست کیجیے. جو الفاظ کی ملت کے یہ ہیں کہ خاصان خدا سے بھی دعا کراؤ جو خدا تعالیٰ کے خاص بندے ہیں, کیونکہ خاص بندوں کی دعا جلد قبول ہوتی ہے. ایک شخص تھا, مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ایک شخص تھا, وہ لڑکی بن کر ایک بادشاہ کی عورتوں کی خدمت پر مامور ہوا اور بادشاہ سے کہا میں لڑکی ہوں, عورت ہوں, آپ مجھے اپنی بیویوں کی خدمت دے دیجیے. بادشاہ نے کہا بہت اچھا, برقعہ اوڑھ کے گئی, مرد تھا مرد لیکن عورت بن کے ایک سال تک عورتوں کی خدمت کر رہا تھا شاہی محل میں, اور شاہی بیگمات کو مالش کرتا تھا, نہلاتا تھا, ننگی کر کے نہلاتا تھا, لیکن جنگل میں روزانہ جا کر روتا تھا کہ اے خدا مرنے کے بعد میرا کیا حال ہوگا, میں اتنا بدماش دمبری فاسق فاجر ہوں, آنکھ بند ہونے کے بعد کتنی میری پٹائی ہوگی. روتا تھا. ایک دن ایک ولی اللہ جا رہا تھا جنگل میں, اس نے اس کو پکڑ کر رونا شروع کیا کہ آپ خاصان خدا میں سے ہیں, آپ دعا کیجئے کہ میں عورت بن کر کے بادشاہ کی بیویوں کو نہلا دھلا رہا ہوں اور گناہ کر رہا ہوں آنکھوں سے, لہذا آپ دعا کر دیجئے. وہ اللہ والے سے دعا کیا کہ اے خدا اس کو توفیق اور ہمت دے دے, کیونکہ گناہ کی عادت بڑی مشکل سے چھوٹتی ہے. بس اللہ کا کرنا اس اللہ کے ولی کی دعا قبول ہو گئی. اگر یہ راستہ اولیاء اللہ سے نہ ملتا تو یہ ادارہ اور کتنے ادارے جن کے رویداد میں لکھا ہوا ہے کہ حکیم علم, اس کا مسلک مولانا قاسم نانوتوی رحمۃ اللہ علیہ, مولانا رشید احمد گنگوہی رحمۃ اللہ علیہ, حکیم الامت مولانا اشرف علی صاحب تھانوی مجدد الملت رحمۃ اللہ علیہ کے مسلک پر ہے, لیکن ان بزرگوں کے مسلک میں ذرا سا ہمیں غور کرنے کی ضرورت ہے کہ کیا یہ حضرات حاجی امداد اللہ صاحب کی خدمت میں حاضر نہیں ہوئے, کیا ان حضرات نے شیخ کی ضرورت محسوس نہیں کی, کیا کتابوں کے علم کو کافی سمجھا. اور پھر حکیم مولانا گنگوئی فرماتے ہیں تھانہ بھون میں جب بیٹھ ہوئے تو حاجی صاحب نے فرمایا کہ بیٹھ ہونے میں मेरी एक शर्त है। तो मौलाना गंगूही ने फरमाया मेरी भी एक शर्त है। फरमाया अच्छा मुरीद होकर शर्त लगा रहे हो? तो हाजी साहब ने फरमाया अच्छा मुरीद होकर क्या शर्त लगा रहे हो? कह रहे हजरत तहज्जुद पढ़ना मुश्किल है मेरे लिए, हाँ से रात को नहीं उठा जाता, मैं नींद का कच्चा हूं, मुझसे नींद नहीं छोड़ जाती। हाजी साहब रहमतुल्लाह हाजी इमदादुल्लाह साहब से बुलाया ने फरमाया कि अच्छा मुरीद होकर शर्त लगाते हो, हम तुम्हारी शर्त माने लेते हैं, ताजुब मत पढ़ना, लेकिन तुम मेरी शर्त मान लो कि कुछ देर अल्लाह अल्लाह बताएंगे हम आपको, थोड़ा सा जिक्र बताएंगे, वो तुम जिक्र कर लिया करो। उनका नाम बहुत बड़ा नाम है, एक बुजुर्ग दुआ कर रहा था कि खुदा आपका नाम बहुत बड़ा नाम है, जितना बड़ा आपका नाम है उतना हम पर मेहरबानी कर दीजिए। क्या क्या दुआ का मजमून था। अल्लाह खालिक मकनातीस है, मैग्नेट जिस तरह खींच लेता है, सारा ये गोला जिस पर हम आप बैठे हैं, ये दुनिया का गोला कितना बड़ा है, समंदर भी इस पर है, पहाड़ भी है, कितने हम लोग लदे हुए हैं, लेकिन ये गोला के नीचे कोई सुकून खंभा नहीं है। पूरी दुनिया का गोला अल्लाह के तमाम कुदरत और मैग्नेट का मकनातीसी निजाम, सारे निजाम से अल्लाह सबको संभाले हुए। तो जब अल्लाह ताला खुद इतना मैग्नेट और मकनातीस पैदा कर सकता है जिसमें कशिश होती है, तो खालिक मकनातीस में कशिश न होगी? जितना नाम लोगे, शाह कुलकर्णी साहब रहमतुल्लाह अलैह मेरे मुर्शिद अव्वल फरमाते थे कि जो लोग किसी अल्लाह वाले से पूछकर अल्लाह अल्लाह करते हैं, उनका जिक्र उस जाकिर को मजकूर तक पहुंचा देता है। हर अल्लाह कहने में एक मकनातीसी लहरें पैदा होती हैं जिससे रोज बरोज जिक्र करने वाला अल्लाह ताला से करीब होता चला जाता है, यहां तक कि उसके कल्ब जा को अल्लाह ताला अपनी जात पाक से इतना चिपका लेता है कि सारा आलम उसे एक आश्चर्य अलग नहीं कर सकता, चाहे हुस्न का आलम हो, चाहे माल का आलम हो, चाहे जाह का आलम हो, और चाहे वजारत उज़्मा की कुर्सियों की दावत हो। ये अल्लाह के नाम की खासियत है, रोज बरोज उसके दिल में अल्लाह की मोहब्बत बढ़ती चली जाती है और अंधेरों से मुनासिबत खत्म होती जाती है, गुनाहों से मुनासिबत खत्म होती जाती है। दिल में जब अल्लाह का नूर आता है तो गुनाह से फितरी और तबई तौर पर अंधेरों से उसे मुनासिबत नहीं होती और अंधेरों के आमाल से भी मुनासिबत नहीं होती। शायर कहता है निखरता आ रहा है रंगे गुलशन, निखरता आ रहा है रंगे गुलशन, खसो खाशाक जलते जा रहे हैं, गुनाहों के घास जलती जा रही है, अल्लाह दिल में उतरता जा रहा है। हर अल्लाह कहने से दिल में अल्लाह का नूर उतरता चला जाता है। तो इन हजरात ने जिक्र किया, हकीम उम्मत फरमाते हैं कि हम और मौलाना गंगोही और मौलाना नानोजवी जब तक हकीम हाजी साहब से बैठ नहीं हुए थे, जब तक हम अल्लाह अल्लाह नहीं करते थे, तो हमारी तकरीर में बयान में असर नहीं था, मखलूक में इज्जत नहीं थी, लेकिन हाजी साहब की गुलामी में जब अपने को रखा, बकौल माया रूमी के कि मौलवी हरगिज़ नशुद मौलाए रूम, मुल्ला जलालुद्दीन कहते थे लोग मुझको मौली साहब मूली, बल्कि मूली और गाजर का नाम मुशाबे हो जाता है, मूली साहब आए हैं, बताओ मूली खाते हो नहीं भाई? लेकिन मौलाना फरमाते हैं शमसुद्दीन तबरेज़ी की गुलामी के सदमे में मुझा मेरा लकब मौलाए रूम पड़ गया, मौलवी हरगिज़ नशुद मौलाए रूम का गुलाम शमसु तबरेज़ी नशुद। ये रास्ता हकीम उम्मत फरमाते हैं उसके बाद मेरा बयान ऐसा हुआ कि कानपुर में जब बयान हो रहा था, मेरा शेख साहब मुगनी रहमतुल्लाह अलैह मौजूद थे, चश्मदीद रिवायत पेश करता हूं, मेरे और हकीम उम्मत में एक रावी है कि हजरत बयान करने में ऐसे मजामीन वारिद हुए कि आह करके और फरमाया हाय इमदादुल्लाह कहकर हजरत बैठ गए और रोने लगे, सारा मजमा रोने लगा। बाद में एक बैरिस्टर ने कहा कि तुमको किसने ऐसा जबरदस्त मुदल्लल मुखरिर बना दिया, ये कमालात कहां से तुमको हासिल हुए, तू मुकम्मल अस कमाले किस थी और तू मुजम्मल अस जमाले किस थी। बैरिस्टर ने कहा किसने तुझको मुल्ला बनाया, कहा तू बैरिस्टर होता तो अदालत को याद होता, जदों जज हवास वाप्ता हो जाते तुम्हारी बेसाख्ता दलाल से और अक्ल के کے فاقتے ان کو اڑ جاتے. تو فرمایا حکیم الامت نے کہ من مجمل از جمال حاجی ہوں, مجھ کو حاجی امداد اللہ کے جمال نے صاحب جمال کیا ہے, اور من مکمل از کمال حاجی ہوں, مجھے کمال حاجی امداد اللہ صاحب کے صدقے میں تھا. آج مجھے یہی آپ حضرات سے گزارش کرنی ہے, خاص کر اپنے ان دوستوں سے جن کی خون میں ان بزرگوں کی نسبت خون میں روا دوا, یہ ان کے صاحبزادے ہیں جو اور ان کے پوتے ہیں, مولانا حنیف صاحب, مولانا سید محمد صاحب رحمۃ اللہ علیہ نے تھانہ بھون میں جا کر کیا سکھا کیا پایا, پوچھو ان کے جا کر وہ زندہ ہوتے. علامہ سید سلیمان ندوی رحمۃ اللہ علیہ ایک زمانے میں تصوف کا مذاق اڑاتے تھے, جس شہر میں مذاق اڑاتے تھے میں اسی شہر کا رہنے والا ہوں, آدم گڑھ شبلی منزل میں, لیکن مولانا ظفر احمد عثمانی نے ان کو خط لکھا. میرا جو مضمون ادھر ادھر ہوا یاد رکھنا, مولانا ظفر احمد عثمانی نے رحمۃ اللہ علیہ خط لکھا کہ قال ابو گزار مرد حال کو, اے سید سلیمان ندوی بڑے علامہ بنتے ہو, ذرا خال کالا یا پولو کو چھوڑو کچھ دن, صاحب حال بنو. صاحب حال کیسے بنو گے؟ پیشے مرد کامل پامال سو, کسی کامل کے قدموں میں اپنے کو مٹا دو, پھر دیکھو گے کیا بنتے ہو تم. مٹانے کے بعد ایک دیوار کے پیچھے پیاسا تھا, دیوار کے بعد دریا تھا, جیسے جیسے دیوار گرا رہا تھا پانی سے قریب ہو رہا تھا, تو معروی فرماتے ہیں کہ فصل ہو درمانے وصلے میشور, دیوار کی جدائی, دیوار کی جدائی پانی کے وصل کا ذریعہ تھا. پستی دیوار قرب میشور, جیسے جیسے دیوار پست ہو رہی تھی دار پانی سے قریب ہو رہا تھا, نفس کی دیوار حائل ہے, یہ خود نہیں مٹ سکتا, شکر چائے میں خود نہیں گھس سکتی, اور کمزور شہد سے بھی نہیں کھلے گی اگر مرغی کے پر سے اسے حل کرو. یہ مثال مولانا صاحب رحمۃ اللہ علیہ دام برکاتہم کی ہے, اگر موم بتی سے حل کرو چائے کی پیالے کی شکر کو, اور شکر کہے ہم کو مٹا دو, اور موم بتی شہد بن کر کہہ دے کہ ہم مٹاتے ہیں, تو بتاؤ موم بتی خود رہے گی یا شکر مٹے گی؟ شہد بھی خراب ہو جائے گی. لوہے کا چمچا اسے کھٹکھٹ کھٹکھٹ کرتا ہے, آ تھوڑی دیر میں چائے پہ مکیف ہو جاتی ہے, پھر اس چائے کو ہر آدمی قدر کرتا ہے. آج اگر ہمارا نفس بھی مٹ جائے تو سارا عالم ہمیں سراٹھوں پر بٹھا لے, سارا عالم جہاں جاتے ہیں ہم تیرا فسانہ چھیڑ دیتے ہیں, کوئی محفل ہو تیرا رنگ محفل دیکھ لیتے ہیں. جگر مراد آبادی شاعر آل انڈیا فرماتے ہیں کہ میرا کمال عشق بس اتنا ہے اے جگر, میرا کمال عشق بس اتنا ہے اے جگر, وہ مجھ پہ چھا گئے, وہ آسمان والا وہ مجھ پہ چھا گئے, میں زمانے پہ چھا گئے. آپ جانتے ہو شراب پیتے تھے, لیکن اتنا پیتے تھے کہ اپنی دیوان میں لکھتے ہیں کہ پینے کو تو بے حساب پی لی, اب ہے روزے حساب کا دھڑکا, پینے کو تو بے حساب پی لی, اب ہے روزے حساب کا دھڑکا. تھانہ بھون پہنچ گئے, حکیم امت سے درخواست کی, حضرت اٹھائیے ہاتھ, اللہ والوں کا ہاتھ جب اٹھ جاتا ہے آسمان پر بھی زلزلہ آ جاتا ہے. حضرت سے عرض کیا چار دعا کر دو, شراب چھوڑ دوں, داڑھی رکھ لوں, حج کر لوں, ایمان پر مر جاؤں. حضرت نے ہاتھ اٹھایا, چاروں دعا مانگی, چاروں انشاءاللہ قبول ہے, تین تو ظاہر ہو گئی, ایک انشاءاللہ امید رکھو, ارج الرابعہ چوتھی کی امید. جا کے حج کرائے, شراب چھوڑی, ڈاکٹروں کے بورڈ نے کہا کہ جگر مر جاؤ گے اگر شراب نہیں پیو گے, کیونکہ عادت پڑ چکی. جگر صاحب نے کہا اگر پیتا رہوں گا تو کب تک جیتا رہوں گا, خدا کے غضب کے سائے میں جینے سے بہتر ہے کہ جگر کو ابھی اللہ کے رحمت کے سائے میں توقع تقوی اور توبہ کرنے کی غم میں اگر مرتا ہے جگر تو مجھے یہ موت عزیز. یہی عبد الرب نشتر کے پاس آئے تھے جگر صاحب, عبد الرب نشتر گورنر تھے, ان کے سیکورٹی نے ان کو دھکے دے کر بھگا دیا, کیونکہ شاعر عموماً پرول ضرور بےچارے ہوتے ہیں, زیادہ ٹیپ ٹاپ سے نہیں رہتے. لہذا جگر صاحب نے کہا پولیس سے سیکورٹی سے کہ میرا پرچہ نشتر صاحب کو دے دیجیے, اس میں یہ مصرع لکھ دیا, نشتر سے ملنے آیا ہوں میرا جگر تو دیکھ, نشتر سے ملنے آیا ہوں میرا جگر تو دیکھ. گورنر عبد الرب نشتر نے کہا سمجھ گئے جگر صاحب آئے ہوئے, بھاگے, سیکورٹی والوں کو ایک تھپڑ لگایا, کیا تم کیا پہچانو ظالمو, ارے بہت بڑا زبردست قابل شاید, جب داڑھی رکھی انہوں نے بمبئی میں ہنس کر کے جب آئے داڑھی نہیں منڈائی, پھر داڑھی رکھی بڑی سی بھی ہو گئی, تب یہ شیر کہا تھا चलो देखाएं तमाशा जिगर का, चलो देखाएं तमाशा जिगर का, सुना है लूटा तो मुसलमान हो, चलो देखाएं तमाशा जिगर का, सुना है लूटा तो मुसलमान हो। तो मैं अर्ज कर रहा था कि देखो अल्लाह जब शराबी और ऐसे लोग वली अल्लाह हो जाते हैं तो अगर कोई आलिम अल्लाह वाला जाए तो वो क्या बन जाएगा। मेरे शेख फरमाते थे शाह अब्दुल गनी साहब रहमतुल्लाह अलैह, आम लोग अगर वली अल्लाह वालों के पास जाते हैं तो साहबे नूर बन जाते हैं, और जब उलमा जाते हैं तो नूरुल आला नूर हो जाते हैं, क्योंकि उनका इल्म का नूर और फिर उनके इखलास अमल का नूर दोनों मिलकर। आज मौलाना खैर मोहम्मद साहब रहमतुल्लाह अलैह की याद मुझे इस वक्त में रुला रही है। इन बुजुर्गों ने जिसने कदम रखा था ना भवन अपने को मिटाया, एक एक दारुल उलूम अल्लाह ने उनके खोल दिए, ये इज्जत अता फरमाई, मखलूक के दरवाजे नहीं फिरना पड़ा उनको, मखलूक उनके दरवाजे आई। तो ये बात मैं आज कर रहा हूं कि डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह से जौनपुर के रहने वाले हैं, मैंने उनकी जौनपुर में मुलाकात की है। एक शराबी आया, शायर था, उसका नाम अब्दुल हफीज, उनके दीवान हफीज के नाम से मशहूर है। उन्होंने डॉक्टर साहब से कहा कि आप कहां से अल्लाह वाले बने हो, बताओ, मैं भी अब शराब छोड़ना चाहता हूं। डॉक्टर अब्दुल हिसार रहमतुल्लाह अलैह की उम्र खानी रहमतुल्लाह अलैह के खलीफा कराची में उनकी खबर है, वहां दारुल उलूम में। कहा कि मैं थाना वहां से अल्लाह वाला बना हूं, अल्लाह वालों की शिकल लता हुई है, आप भी जाओ इंशाल्लाह नेक बन जाओगे। पहुंच गए, रास्ते में दाढ़ी थोड़ी थोड़ी निकल आई, थाना भवन में बैठकर हज्जान को बुलाया, वो जो निकली थी थोड़ी थोड़ी उसको भी मिला दिया, और फिर उम्मत से रस किया कि हफीज शायर का नाम सुना है आपने, हजरत रिजवान जी हाँ, ऑल इंडिया शायर मशहूर है, हफीज जौनपुरी तुम हो? हाँ, मैं हफीज जौनपुरी हूँ। तो कहा किस लिए आए हो? कहा बैठ होने के लिए। फरमाया ये छोटी छोटी जो दाढ़ी निकली थी इसको क्यों मुंडाया? कहा आप हकीम उम्मत हैं, मैं मरीज उम्मत हूं, मरीज को चाहिए कि पूरा मर्ज जाहिर कर दे, इंशाअल्लाह वस्तुरा नहीं लगेगा, अब दाढ़ी नहीं मुंडाऊंगा, आप हकीम उम्मत हैं, मैं मरीज उम्मत हूं, लिहाजा पूरी दाढ़ी रख ली। और फिर हजरत जौनपुर जब तशरीफ लाए हकीम उम्मत थानवी रहमतुल्लाह अलैह तो पहचाना भी नहीं, पूछा है बड़े मियां कौन है? मेरे शेख से पूछा शाह अब्दुल गनी साहब है। फरमाया हजरत ये वही शख्स है जो दाढ़ी मुंडा कर दिया था, इसने शराब छोड़ दी, अल्लाह वाला बन गया। आखिर में अपने दीवान में तीन शेर बढ़ा दिया, तीन शेर, नंबर एक, मेरी खुलकर सियाहकारी को देखो, मेरी खुलकर सियाहकारी को देखो और उनकी शान सत्तारी को देखो, गला जाता हूं जीते जी जमीन में, गुनाहों की गराबारी को देखो, गला जाता हूं जीते जी जमीन में, गुनाहों की गराबारी को देखो, और करे बैत हफीज अशरफ अली से, करे बैत हफीज अशरफ अली से, ये बई गफलत की होशियारी कर दे, बई गफलत की होशियारी को देखो। दोस्तों मैं ऐसा कर रहा था, आज लोग समझते हैं कि औलिया अल्लाह नहीं रहे, कयामत तक औलिया अल्लाह का पैदा करना अल्लाह ताला के जिम्मे है, क्योंकि कुनु मा सादिकीन कुरान की आयत है जो कयामत तक के लिए है। आज भी तलाश करो, आज क्या बीमारी होती है हमको तो क्या हम हकीम अजमल खां का इंतजार करते हैं जो दिल्ली के कब्रस्तान में है, या मुल्तान के मौजूदा हकीमों से इलाज कराते हैं? आज भी जो जितने मुखादिम और गुलाम बुजुर्गों की सोहबत याफ्ता देख लो, बस ये देख लो कि इन्होंने भी बुजुर्गों की सोहबतें उठाई या नहीं है, उनकी सोहबत में इंशाल्लाह गुनाह छोड़ने की हिम्मत पैदा हो जाएगी। तो मैं आज कर रहा था कि उस वली अल्लाह ने जो दुआ की है तो उसके लिए असबाब हिदायत पैदा हुई, जो औरतों की खिदमत में था, एक हार गुम हो गया, सारी बेगमात की तलाशी शुरू हुई, ये डर गया कि आज तो मुझे महंगा किया जाएगा, अब सजा बादशाह क्या देगा, इतना मिट्टी में धंसाकर कुत्ते छोड़ देगा कि इसने मेरी औरतों को बेपर्दा देखा, अभी इस मर्द था औरत बना हुआ था। बारी बारी औरतें नंगी की जा रही थी तलाशी के लिए, जब वो दुआ अल्लाह वाले की कबूल हो चुकी थी, जब इसके करीब तलाशी आई, तीन चार लड़कियां और रह गई खादिमा, तब इसने अल्लाह ताला से अर्ज किया, क्या हो गया
हजारों की तरह हजार
बैठ जाए
तो इतना
उसको हो जाएगा।
किस्सा ये हुआ, उस अल्लाह के वली की दुआ उनके लिए कबूल हुई। जब इसकी बारी करीब हुई तो इसने अल्लाह ताला से दुआ शुरू किया कि गरमरा इस बार सत्तारी कुनी, अरे खुदा अगर इस दफा हमें रुसवा न करें आप, तौबा करदम मंजे हर ना करदनी, तो मैं हमेशा के लिए तमाम गुनाहों से तौबा करता हूँ। और इसने कहा ए अजीम अजमा गुनाह ने अजीम, मेरे बड़े बड़े गुनाहों को आप माफ कर सकते हैं। और फिर इसने कहा अरे खुदाए बाताओ बाफा, अरे खुदा बाफा है बाता है, रहम कुन बरुंदे रफ्ता पर जफा, मेरी जो जिंदगी गुनाह में गुजरी उस पर रहम कर दीजिए, इस दफा हमें माफ कर दें आप, फिर कभी न गुनाह करेंगे। वो हार मिल गया और इसकी तलाशी खत्म। फिर बेगमात ने कहा कि मेरी खिदमत करो, उसने कहा हरगिज हम निष्काबिल नहीं रहे, क्योंकि वो बेहोश हो गया रोते रोते। उसको अल्लाह ताला ने दोज़ख और जन्नत दिखा दी। उसने कहा मेरा ईमान यकीन इस दर्जे है कि अब मुझे इबादत के लिए छोड़ दो, मैं आप खिदमत के काबिल नहीं। तो मैं अर्ज कर रहा था कि तीन काम कर ले गुनाह छोड़ने के लिए, नंबर एक कि खुद हिम्मत कीजिए, नंबर दो अल्लाह ताला से हिम्मत की दरख्वास्त कीजिए, नंबर तीन खासान खुदा से हिम्मत की दुआ कराइए। इसके साथ तीन अमल और है, सबके सब वली अल्लाह हो जाएंगे इंशाअल्लाह ताला। क्या हाल है, ये इश्क है, ये मुकर्रर के साथ ताल्लुक की दिखा रहे हैं। अल्लाह ताला से तीन नुस्खा सुन लो, तीन नंबर, वो क्या है, किसी अल्लाह वाले से आना जाना रखो। देसी आम लंगड़ा आम कम कम कब बनता है बताओ,
पैमानकारी से,
पैमानकारी से। हकीम उल्मत फरमाते हैं कि देसी मुर्गी, देसी अंडे, देसी अंडे 21 दिन तक रहते हैं मुर्गी के पर में, जान आ जाती है, फिर छिलकों को अपने टोंट से खुद तोड़ देती है। वो बच्चे जो होते हैं टोंट से अपने छिलके तोड़ देते हैं, लेकिन तसलसल से 21 दिन चाहिए। ये कभी कभी की मुलाकात काफी नहीं है, 40 दिन रहेंगे किसी अल्लाह वाले की खानकाह में, जो अहले हक हो, मुतबे सुन्नत हो, मुतबे शरीयत हो, बुजुर्गों का सोहबत याफ्ता हो, उलमाए दीन भी उससे नेक गुमान रखते हो। 40 दिन मुर्गी के अंडे में जान आने के लिए तो 21 दिन है, मगर इंसान की रूह में ईमानी जिंदगी के लिए 40 दिन का वक्त रखा कि उम्मत मुजद्दिद मिल्लत मौलाना अशरफ अली साहब थानी रहमतुल्लाह ने। मैंने भी चिल्ला लगाया हजरत शाह अब्दुल गनी साहब रहमतुल्लाह अलैह की खिदमत में, 18 साल की उम्र में पहले ही मुलाकात में मैंने 40 दिन लगाए। आपको भी यही मशवरा देता हूं कि 40 दिन किसी अल्लाह वाले की खानकाह में रह लो, इंशाअल्लाह ताला 40 दिन की के कयाम से एक हयात अता हो जाएगी। नंबर दो, थोड़ा सा उससे अल्लाह अल्लाह सीख लो, उस जिक्र सीख लो। अगर पहलवानी से सीखना है तो अखाड़े में जाना जितना जरूरी है, थोड़ा सा दूध और बादाम पीना भी जरूरी है। अल्लाह अल्लाह का नाम ये रूहानी बादाम है, रूहानी ताकत के लिए बादाम का काम करता है। उस अल्लाह वाले से मशवरा ले लो कि हमें थोड़ा सा अल्लाह का नाम बता दो। मौलाना गंगोई ने जब फरमाया कि तहज्जुद नहीं करूंगा, हाजी साहब ने फरमाया थोड़ा सा जिक्र कर लिया करो। पहले ही दिन जब अल्लाह अल्लाह किया तो खुद ही आंख खुद गई तहज्जुद की और खुद ही तहज्जुद शुरू कर दिया, कहना नहीं पड़ा। लोग कहते हैं गुनाह छोड़ना पड़ेगा, छोड़ना नहीं पड़ता। जब अल्लाह पर यकीन आ जाता है तो गुनाह को छोड़ने में मजा आता है। एक शख्स रिश्वत लेके भागा 10,000 रुपया कराची में, इतने में उसका दोस्त मोटरसाइकिल से आकर उसके कान में कहा कि पुलिस आ रही है पकड़ने के लिए, इस नोट पर दस्तखत हैं कि तुझको फंसाने के लिए रिश्वत दी गई है। तो एक कराची में कहीं कहीं गटर का ढक्कन चोरी हो जाता है, वहां उसने डाल दिया उसने और 10,000 डालकर कहा अल्हम्दुलिल्लाह اس ڈھکن توڑ توڑنا ہٹا کر رحم کر کہ اس نے میرا بچا دیا مجھے اس کو. اتنے میں پولیس آ گئی تو آپ پر رک گیا 10,000 تو آپ میرے پاس کہاں ہے دیکھو اور بھاگ گیا بچ گیا. تو یہ بتاؤ 10,000 رشوت کی رقم اس کو چھوڑنا پڑا یا خود چھوڑ دیا؟ کیوں؟ اس لیے کہ اسے یقین آ گیا کہ پولیس والوں کو جب اللہ پر یقین آ جائے گا, قیامت پر یقین آ جائے گا, دوزخ و جنت پر یقین آ جائے گا انشاءاللہ, تو گناہ چھوڑنے پڑیں گے نہیں, خود ہی چھوڑ کر کے خوشیاں مناؤ گے کہ الحمدللہ کہ اللہ نے اپنے غضب اور قہر کے اعمال سے ہم کو نجات دی. اس اللہ والے کا قدم چوم لو گے کیا تیرے قدموں دعاؤں کی برکت سے مجھے تو نے کیا سے کیا کر دیا, پہلے تو نے مجھ کو کیا سے کیا شوق پھراوا کر دیا, پہلے جا پھر جانے جا پھر جانے جانا کر. تو کئی نسخے ہو گئے صاحب. پہلا تین کیا تھا؟ گناہ چھوڑنے کے لیے خود ہمت کرنا, اللہ تعالیٰ سے ہمت کی درخواست کرنا, خاصان خدا مقبولان بارگاہ الہی سے دعا کی درخواست, اور دوسرا تین لائن کیا ہے؟ نمبر ایک کسی اللہ والے کی صحبت میں آنا جانا, اور 40 دن رہ لینا ایک دفعہ, پوری زندگی میں ایک دفعہ 40 دن رہ لو پوری زندگی میں, پھر خط و کتابت کافی ہے. پھر گاہے گاہے آپ ایک دن کے لیے بھی جائیں تو کافی ہے, خط و کتابت کرتے ہیں ایک دفعہ 40 دن رہنے, جان تو آ جائے, حیات تو آ جائے. اور نمبر دو کیا بتایا؟ تھوڑا سا ذکر پوچھ لو, اللہ کے نام سے زندگی عطا ہو. ذکر ذاکر کو مذکور تک پہنچاتا ہے. اب ایک نسخہ اور رہ گیا, اس کے بعد بیان ختم آج کا. وہ کیا ہے؟ چھٹا نمبر ہے یہ. 6 نمبر تبلیغی جماعت میں بھی ہے اور 6 نمبر آج میں بھی آپ کو بیان کر رہا ہوں گناہ چھوڑنے کے لیے. چھٹا نمبر یہ ہے کہ گناہوں کے اسباب سے دور رہو. تلک حدود اللہ, اللہ کے جو حدود ہیں حرام کیے ہوئے, لا فلا تقربوها, تو قریب نہ رہو گناہوں کے اسباب کے. اگر باغی سے پردہ نہیں کیا, ایک شخص تہجد گزار اتنی داڑھی لوگوں کی امانت نہیں رکھتا تھا, سالی سے پردہ نہیں کرتا تھا بیوی کی بہن سے, اس کے عشق میں مبتلا ہوا, 12 بجے رات کو پاسپورٹ بنا کر امریکہ بھاگ گیا, سب کی امانت بھی لے گیا, داڑھی بھی منڈا دیا, یہ کیا وجہ ہوئی؟ گناہ سے جو قریب رہتا ہے, آج نہیں تو کل اس کا منہ کالا ہو جائے. شیطان نے اعلان کیا ابلیس نے کہ اگر ایک کمرے میں رابعہ بصری جیسی ولی اللہ اور حضرت خواجہ حسن بصری جیسا ولی اللہ کسی تنہائی میں مرد عورت ہو جائیں گے تو ہم مطالعہ کر دیں گے. گناہوں کے اسباب سے دور ہو. جو لڑکے ایسے ہیں جن کی داڑھی موچھ نہ ہو ان سے بھی دور رہو, جو نامحرم اپنے رشتہ داروں سے بھی دور رہو, سڑکوں پر چلنے والی ٹیڑیوں سے بھی اپنی نظر کی حفاظت کرو. گناہوں کے اسباب سے دور رہنا یہ 6 نمبر ہے. یہ ایسا نمبر ہے کہ اس کے تقوی کی حفاظت, تقوی کی بقا, اللہ کے قرب کا عطا سب چیز کا ذمہ دار ہے جو گناہوں کے اسباب سے دور رہتا ہے. اشعار سننے کے لیے بھی 4 شرطیں ہیں, وہ بھی سنیے. سلطان نظام الدین اولیاء رحمت اللہ علیہ اپنی کتاب میں لکھتے ہیں کہ اگر کوئی اشعار سننا چاہے تو 4 شرطیں. یہ جس کو دیکھو آج اشعار خلاف شریعت سن کر اپنا دل سیاہ کرتا ہے. 4 شرطیں. نمبر ایک کہ شعر کا مضمون خلاف شریعت نہ ہو. نمبر دو سننے والے نفس کے غلام نہ ہوں, نفس کی غلامی سے آزاد ہو چکے ہوں. نمبر تین کوئی سرنگی طبلہ بازا نہ ہو. نمبر 4 شعر پڑھنے والا بے داڑھی کا بچہ نہ ہو اور کوئی عورت نہ ہو. اب ان کی زبان میں سن لیجئے جس زبان میں سلطان نظام الدین اولیاء دہلی کے رحمت اللہ علیہ فرماتے ہیں. نمبر 1 سامع اہل ہوا نہ باشر, سننے والا نفس کا غلام نہ ہو, ورنہ شعر سے عشق بازی کے اشعار پر اس کو اسی معشوق کی طرف لے جائیں گے. نمبر 2 مضمون خلاف شرع نہ باشر, مسموع جو مضمون ہے وہ خلاف شرع نباشت. نمبر 3 آلے لہو لئی نباشت, یعنی طبلہ سرنگی نہ ہو. نمبر 4 مسمع شعر پڑھنے والا کوتک و زن نباشت, بے داڑھی موس کے بچے نہ ہو اور عورت نہ ہو. 4 شرطوں سے سنی. جنید بغدادی رحمت اللہ علیہ کے لیے علامہ شامی کتاب الحضر والی بہان لکھتے ہیں کہ اپنے زمانے میں شرائط نہ پا کر انہوں نے سماعی چھوڑ دیا. شرائط جب نہ ملے کیا ضرورت ہے, قرآن پاک سنو. زازان تابعی سے جو بالکل گانا کا مشغلہ تھا ان کا ایک زمانے میں. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ نے سنا کہ بڑی اچھی آواز سے اشعار پڑھا. آپ نے فرمایا یا لیتہ یقرأ القرآن بہذا الصوت الحسن, کاش یہ اچھی آواز سے قرآن شریف پڑھتا. اس نے پوچھا من کون ہے یہ؟ لوگوں نے بتایا صاحب رسول اللہ, حضور صلی اللہ علیہ وسلم کے ساتھی عبداللہ بن مسعود رضی اللہ عنہ. توبہ کر دیا اس نے, جا کے لپٹ کے رونے لگے. حضرت عبداللہ بن مسعود بھی رونے لگے, یہاں تک کہ آخر میں اللہ تعالیٰ نے ان کو ولی اللہ بنا دیا. جی اٹھے مردے تیری آواز. تو بھائی ہمارے حکیم الامت متدد ملت مولانا اشرف علی صاحب خانوی رحمت اللہ علیہ, مولانا رشید احمد گنگوہی رحمت اللہ علیہ اور مولانا قاسم بانی دیوبند نانوتری رحمت اللہ علیہ, تین بزرگوں کے مسلک پر ہم آج کل اپنے اداروں کو رجسٹر کراتے ہیں. میں نے بھی یہ لکھا ہوا ہے, میرا ادارہ بھی, لیکن ہم اس کی درخواست کرتے ہیں کہ ہم ان تین بزرگوں کے عمل, یہ تینوں بزرگ اللہ اللہ بھی کرتے تھے, کسی اللہ والے سے تعلق بھی تھا, یہ کام بھی ہم کر لیں. مشاہدہ کر رہے ہیں لوگ, یہ نہ سمجھے کہ ان لوگوں نے کیا نہیں ہوا. میں تو ایک عام بات کہہ رہا ہوں تاکہ ایک کسی اللہ والے صاحب نسبت سے تعلق اور ان سے اللہ اللہ کیجئے تو انشاءاللہ ایک حیات عطا ہوگی, تقوی والی زندگی نصیب ہوگی اور ہم سب کے سب ولی اللہ ہو جائیں گے. ولی اللہ بننے کا تین نسخہ ہے. نمبر ایک, کسی اللہ کے ولی سے پیوند کھا جائیے. دیسی عام لنگڑا عام بننے کے لیے اسے پیوند چاہیے, کسی اللہ کے ولی کے پاس آنا جانا رکھیے. نمبر دو, تھوڑا سا ان سے اللہ اللہ سیکھ لیجئے ذکر. نمبر تین, اسباب گناہ سے دور رہیے, زہر نہ کھائیے. بس تین کام جو کر لے گا انشاءاللہ تعالی ولی اللہ ہو جائے گا. میں اعلان کرتا ہوں مسجد میں اپنے بزرگوں کے ارشادات کی روشنی میں. اللہ تعالیٰ عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد للہ رب العالمین. اللہ دعا کیجیے, اللہ صلی اللہ سیدنا مولانا محمد نبی الامی وعلی صحابہ وبارک وسلم. یا رب العالمین, یا ارحم الراحمین, بے رحمت للعالمین صلی اللہ تعالی علیہ وسلم. یا اللہ اس خیر المدارس کو خیر سے بھر دے اور جتنا کام ہو رہا ہے اسے قبول فرما دے. اور مولانا قید محمد صاحب رحمۃ اللہ علیہ کے سب کے روپ بھیج دے, تو یہاں زمین کے نیچے آرام فرما ہے. اللہ ان کے سب کے ہم سب کو سارے نسبت بنا دے. اور جتنے ہمارے قابل حکیم الرحمانی رحمۃ اللہ علیہ, رام قاسم نانوتری رحمۃ اللہ علیہ, وارانسی احمد گنگوہی رحمۃ اللہ علیہ, ان بزرگوں کے ساتھ صحیح نسبت عمل والا نسبت عطا فرما دے. ہم سب کو توفیق دے کسی کسی مسلے کسی تعلق کسی اللہ والے سے تعلق قائم کر لے, ان سے اللہ اللہ پوچھ لے, ذکر اللہ کا اہتمام کر لے اور گناہوں کے احتمام سے دوری کا انتظام کر لے. اور اللہ ہم سب کو صاحب رشوت صاحب ولایت بنا دے, بلکہ اولیاء دنیا دن کے آخری طرف سے پہنچا دے جہاں سے آئے کوشش شروع ہوئی ہے. اولیاء دنیا دن کا دروازہ قیامت پر کھلا ہوا ہے. خدا آپ کریم ہے, کریم سے چھوٹی چیز کیوں مانگے, کیونکہ کریم کی تعریف آپ نے سنی ہے جو نالائکوں پر مہربانی کر دے. ہم اپنے نالائک